हाम्रो अध्ययनको विषय छ साँचो विश्वासीको सुरक्षित अवस्था र मुक्तिको निश्चयता। अब एकछिन पहिला चाहिँ दुईजना विश्वासीको यसो विचार गर्नु। दुईजनै साँचो विश्वासी हुन्, दुईजनाले नै प्रभु यीशु ख्रीष्टमाथि विश्वास गरेका छन्, दुवैजनासँग अनन्त जीवन छ, अनि दुवै नै परमेश्वरको सन्तान बनेको छ, अनि दुवै नै अनन्तसम्म प्रभुसँग स्वर्गमा रहनेछन्, दुवै नै ख्रीष्टमा सुरक्षित छन्। यसरी दुवैजनै प्रभु यीशु ख्रीष्टमा चाहिँ सुरक्षित छन् अनन्तसम्म। तर समस्या के छ भने त्यो दुईजना मध्ये एकजनालाई चाहिँ मैले मुक्ति पाएँ, म अनन्तसम्म ख्रीष्टसँग स्वर्गमा रहनेछु, म कहिले पनि नष्ट हुने छैन भन्ने निश्चयता छ एकजनालाई चाहिँ, तर अर्कोलाई चाहिँ निश्चयता छैन। अब यो अध्ययन गर्ने क्रममा के हामीले सिक्नेछ भने प्रत्येक विश्वासी अनन्तसम्म यीशु ख्रीष्टमा सुरक्षित हुन्छ। प्रत्येक विश्वासी अनन्तसम्म प्रभु यीशुसँग सुरक्षित भए पनि प्रत्येकलाई नै आफूले मुक्ति पाएको निश्चयता चाहिँ हुँदैन, फेरि नहुन सक्छ भनौँ। ख्रीष्टमा आफू सुरक्षित भए पनि आफू सुरक्षित छु भन्ने नजान्न सक्छ। अब एकचोटि हामी पहिलो योहन्ना पाँचमा पढ्दा, पहिलो योहन्ना पाँच अध्यायको तेह्र पद, पहिलो योहन्ना पाँचको तेह्रौं पदमा लेखिएको छ, हामी यो पद पढ्नेछौँ। पहिलो योहन्ना पाँच अध्यायको तेह्र पद, यहाँ लेखेको छ, मैले तिमीहरूलाई अर्थात परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु, तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस् र परमेश्वरका पुत्रको नाममा तिमीहरूले विश्वास गर। अब यो पत्र यूहन्नाले कसलाई लेखेका हुन्, विश्वासीहरूलाई कि अविश्वासीहरूलाई? ठिक तेह्रौं पदमा भनेको छ, मैले तिमीहरूलाई अर्थात परमेश्वरका पुत्रको नाममा विश्वास गर्नेहरूलाई लेखेको छु। उनले यो पत्र लेख्नुको उद्देश्य के थियो? अब पाठकलाई अनन्त जीवन होइन, विश्वासीहरूलाई लेख्दैछ कि पाठकहरूलाई चाहिँ आफूले अनन्त जीवन पाएको जस्तै लागोस् भन्ने उद्देश्यले उसले लेखेको भयो। अथवा पाठकले आफूले अनन्त जीवन पाए कि भनी सोचोस् भनेर लेखेको पनि होइन। पाठकले आफूले अनन्त जीवन पाउने आशा गरोस् भन्ने उद्देश्यले लेखेको पनि होइन। तर पाठकले अनन्त जीवन पाएको छु भनी जानोस् भन्ने उद्देश्यले लेखेको छ, तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई के होस्, थाहा होस् भनेर। अब कतिको भनाइमा चाहिँ यस्तो हुन्छ, आफूले मुक्ति साँच्ची नै पाएको छु भने कसैले खासै जान्न सक्दैन भन्छ। तर पहिलो योहन्ना पाँचको तेह्र अनुसार के त्यो भनाइ साँचो हो त? ठिक होइन। तेह्रौं पदले बताएको छ कि विश्वासीहरूले अनन्त जीवन आफूसँग छ भन्ने कुरा थाहा पाउन सक्छ। त्यसैले आफूले मुक्ति पाएको छु भने एक व्यक्तिले जान्न सक्छ। अनि यो पदबाट यो पनि सिक्छौँ कि प्रत्येक विश्वासीले आफूसँग अनन्त जीवन छ भन्ने कुरा जानेको पनि परमेश्वर चाहनुहुन्छ। किनभने यो पदले बताउँछ, मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु। किन लेखेको छु? तिमीसित आनन्द जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस्। परमेश्वरको इच्छा यो हो कि प्रत्येक विश्वासीले आफूले अनन्त जीवन पाएको कुरा जानेको उहाँ चाहनुहुन्छ, निश्चित भएको जान्न चाहनुहुन्छ। र विश्वासीले मैले मुक्ति पाएको छु भन्ने कुरामा निश्चित भएको परमेश्वर चाहनुहुन्छ। मुक्ति पाए के पाए भन्ने कुरा थाहा पाउनलाई चाहिँ मृत्युसम्म पर्खेको उहाँ चाहनुहुन्छ। मृत्यु पाए कि पाएन भनेर थाहा पाउनलाई अब मृत्युको घडीसम्म पर्खेको चाहनुहुन्न। आफूले मुक्ति पाए होला भन्ने एउटा व्यक्ति छ, मैले मुक्ति पाएँ होला सायद पाएँ होला भन्ने व्यक्तिसँग मुक्तिको निश्चयता छ त छैन, उयो त होला भन्दैछ, होला भनेपछि त नहोला भने होइन त। आफूले मुक्ति पाउँछु होला भन्ने व्यक्तिसँग मुक्तिको निश्चयता छैन। अब दोस्रो तिमोथी एकको बाह्रमा पल्टाउनुहोस् त, दोस्रो तिमोथी एकको बाह्र। पावल प्रेरित सँग निश्चयता थियो कि थिएन त? पावल प्रेरितलाई निश्चयता थियो कि थिएन? दोस्रो तिमोथी एकको बाह्रमा हामी यस्तो लेखिएको पाउँछौ, दोस्रो तिमोथी एक अध्यायको बाह्रौं पदमा, यही कारणले म पनि यी दुःखहरू भोग्छु तरै पनि म लजाएको छैन, किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु र त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भनी मलाई निश्चयता छ। पावललाई निश्चयता थियो त, मलाई निश्चयता छ जसलाई मलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु र उहाँले रखवाली गर्न सक्नुहुन्छ मलाई, मलाई निश्चयता छ भन्नुहुन्छ। अर्को ठाउँमा पनि पढौँ, फिलिपी एक अध्याय, फिलिपी एक अध्याय, यहाँ पनि पावल प्रेरितले नै आफ्नो निश्चयतालाई व्यक्त गर्दैछन्। फिलिपी एकको 21-23 पदहरूमा फिलिपी एकको 21-23 पद पदमा लेखेको छ, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ र मर्नु चाहिँ लाभ हो, तर शरीरमा म जिउँछु भने मेरा लागि यो परिश्रमको फल हो। तरै पनि म के चुनु म जान्दिन, किनभने म दुधारमा परेको छु, इच्छा त हुन्छ विदा लिउँ र ख्रिस्टसँग रहँ, किनकि यो अति नै राम्रो हो। पावलले चाहिँ के बताउँदैछन् भने, म यदि मरेँ भने, म विदा लिएँ भने म ख्रिस्टसँग हुनेछु, यो अति नै राम्रो हो भन्दैछ। उसलाई कुनै शङ्कै छैन कि म मरेपछि कहाँ पुग्छु भन्ने, म मरेँ भने यो शरीरबाट विदा लिएँ भने ख्रिस्टसँग रहनेछु भन्ने कुरामा उसलाई अलिकति पनि शङ्का छैन, ऊ निश्चयता छ उसलाई। हरेक विश्वासीले यसरी आफूले मुक्ति पाएको र अनन्तसम्म ख्रिस्टसँग हुनेछु भन्ने कुराको निश्चयता पाएको चाहनुहुन्छ। अनि पावलको उदाहरण यहाँ हेर्यो, दोस्रो कोरिन्थी 5 अध्यायमा पनि पल्टा, दोस्रो कोरिन्थी 5 अध्यायको अनि 6-8 पदहरूमा यहाँ पनि पावल प्रेरितको निश्चयतालाई हेर्दैछौ। दोस्रो कोरिन्थी 5 अध्यायको 6-8 पढौँ हामी, दोस्रो कोरिन्थी 5:6। यसकारण यो कुरा जानेर हामी सधैँ ढुक्क छौँ, फिक्रीमा छौँ भन्दैन, ढुक्क छौँ, निश्चय छौँ। जबसम्म हामी शरीरमा हुन्छौँ तबसम्म हामी प्रभुदेखि टाढा छौँ, किनकि हामी रूप देखेर होइन तर विश्वासद्वारा हिँड्छौँ। हामी ढुक्क छौँ र शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्छौं। यहाँ पनि पावलले के भन्छ भने यो शरीरबाट अलग भए भने म कोसित रहनेछु, प्रभुसित र येशु ख्रीष्टसित रहनेछु। शरीरबाट अलग हुँदा साथ म प्रभुसित हुनेछु, उसलाई यो निश्चयता थियो। त्यसैले बाइबलमा हामी देख्छौँ कि विश्वासीहरूलाई निश्चयता भएको नमुना हामी देख्छौँ। यो भयो पावलको उदाहरण। तर पत्रुसले के भने त पहिलो पत्रुस एक अध्यायमा पल्ट पहिलो पत्रुस एक अध्यायको तीन पदमा पहिलो पत्रुस एक अध्यायको तीन र चार पदहरू हामी पढ्छौँ। पत्रुसले विश्वासीहरूलाई यो पत्र लेख्दैछ र क्रिश्चियनहरू आफूहरू निश्चय नै स्वर्ग जाँदैछौ भनी जान्न सक्छन् भन्ने कुरा उसले लेख्दैछ। पहिलो पत्रुस एकको तीन पदमा पढौँ। हाम्रो प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य हुन् जसले आफ्नो ठूलो दया अनुसार येशु ख्रीष्टको मरेकाहरूबाटको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ, एउटा अविनाशी निष्कलङ्क र ओइलिएर नजाने पैतृक सम्पत्तिका निम्ति जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ। हे विश्वासीहरू, पत्रुस भन्नेछन् तिमीहरू जो प्रभु येशु ख्रीष्टमा विश्वास गरेर एउटा जिउँदो आशा पाएका छौ तिमीहरूको लागि स्वर्गमा एउटा अविनाशी निष्कलङ्क र ओइलिएर नजाने पैतृक सम्पत्ति सुरक्षित राखिएको छ। स्वर्गमा तिमीहरूको लागि छ त्यहाँ भने सुरक्षित छ, त्यहाँ निश्चय नै तिमीहरू त्यसको भागीदार हुनेछौ। अर्थात् के भन्दैछन् पत्रुसले, तिमीहरू निश्चय नै स्वर्ग जान्छौ भनेर जान्न सक्छ, निश्चय हुन सक्छ भन्दैछ। अर्को उदाहरण पनि हेर, यहुदा भन्ने विश्वासीले परमेश्वरको आत्माद्वारा के लेखे, यो चाहिँ अन्तिम पुस्तक प्रकाशको ठिक अगाडि हो। यहुदाको पत्र, छोटो पत्र छ, प्रकाशको पुस्तक अगाडि एक अध्याय मात्र छ। यहुदाको 24 पदमा यहुदाको 24 लेखिएको छ, अब उहाँलाई नै जसले तिमीहरूलाई लुट्नदेखि बचाउन र तिमीहरूलाई उहाँको महिमाको सामु अति आनन्द सहित दोष रहित खडा गराउन सक्नुहुन्छ सक्नुहुन्छ। परमेश्वरले एउटा काम गर्न सक्नुहुन्छ भनेर यहुदा लेख्दैछ। परमेश्वरले के गर्न सक्नुहुन्छ, विश्वासीलाई सुरक्षित राख्न सक्नुहुन्छ भन्ने कुरामा यहुदालाई निश्चयता रहेछ। परमेश्वरले हो सुरक्षित राख्ने विश्वासीलाई। अनि कहिलेसम्म सुरक्षित राख्न सक्नुहुन्छ, जबसम्म उनीहरू परमेश्वरको सामु पुग्दैन, स्वर्गमा नपुगेसम्म सुरक्षित राख्न सक्नुहुन्छ र लुट्नदेखि बचाउन सक्नुहुन्छ र खडा गराउन सक्नुहुन्छ त्यो दिन परमेश्वरको सामु स्वर्गमा। त्यसैले यहुदालाई निश्चयता थियो। त्यसैले जब कोही विश्वासीले अथवा कोही भनौँ न व्यक्तिले जान्न सकिँदैन साँच्चै नै मुक्ति पाए कि पाएन भनेर, त्यो त पछि मात्र थाहा हुन्छ भन्ने व्यक्तिले बाइबल बुझेको छ। बाइबलमा यहाँ हामीले पावल प्रेरितको उदाहरण हेऱ्यौँ, पत्रुसको उदाहरण हेऱ्यौँ, यहुदाको उदाहरण हेऱ्यौँ। त्यसैले आफूले मुक्ति पाएको निश्चयता हुनु परमेश्वरको इच्छा हो। अब त्यसैले प्रत्येक साँचो विश्वासी सुरक्षित हुन्छ वास्तव, तर प्रत्येक साँचो विश्वासीलाई पनि आफू सुरक्षित छु भन्ने कुरा चाहिँ नबुझेको हुनसक्छ। त्यसरी मैले पनि बुझेको थिएन सुरु, मैले साँच्चै प्रभुलाई पाइसकेको थिएँ तर परमेश्वरको वचनबाट नबुझेसम्म आफ्नो अवस्था बुझ्न सकिँदैन। त्यसैले त हामीलाई यो पुस्तक दिनुभएको छ। त्यसैले प्रत्येक विश्वासीले महसुस नगरेको चाहिँ हुनसक्छ, म सुरक्षित छु अनन्तसम्म। त्यसैले ख्रीष्टमा आफू सुरक्षित छु भन्ने कुरा जति धेरै एउटा विश्वासीले महसुस गर्छ त्यति नै उसलाई निश्चयता पनि बढ्दछ। होइन, कृष्णमा म सुरक्षित छु भनेर जति बुझ्यो महसुस गर्यो त्यति नै आफ्नो निश्चयता मलाई निश्चयता पनि त्यति नै हुँदछ। त्यसैले यो त्यो परिचय भयो हाम्रो विषयको। त्यसमा लामो समय यो विषय अध्ययन हामी गर्नेछौँ, लामो अध्ययन छ। अनि त्यसैले यहाँ दुईटा आधारभूत प्रश्नहरू छन् हामीले जवाफ दिनुपर्ने यो विषय बुझ्नलाई। के विषय भने एउटा साँचो विश्वासी अनन्तसम्मको लागि सुरक्षित हुनु, सुरक्षित छ भन्ने कुरा र उसलाई यसको निश्चयता हुनुको पछाडि चाहिँ दुईटा आधारभूत प्रश्नहरूको उत्तर हामीले दिनुपर्छ। त्यो के भने एक, के एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित हुन्छ भन्ने कुरालाई अब हामीले बाइबलबाट हेर्नु पर्ने, हामीले परिचयात्मक रूपमा त हेर्यौँ र बाइबलबाट धेरै खण्डबाट हामी हेर्नेछौँ कि एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सधैँको लागि सुरक्षित हुन्छ त एक। र दोस्रो चाहिँ म आफै चाहिँ एउटा साँचो विश्वासी हो कि होइन। अब साँचो विश्वासी सुरक्षित हुन्छ भने अब म चाहिँ साँचो विश्वासी हो कि होइन त कसरी जान्न सक्छु? एउटा साँचो विश्वासी हो भने मेरो जीवनमा कस्ता कुराहरू भेटिनुपर्छ त, के कस्ता लक्षणहरू हुन्छन् त एउटा साँचो विश्वासीमा, के कस्ता चिन्हहरू हुन्छन्? बाइबलले एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ भन्ने कुरा अब हामीले हेर्नेछौँ। बाइबलले प्रश्न देखाउँछ। पहिलो कुरा अब हामीले हेर्न लाग्छौँ, नम्बर एक बुँदा नै हामी केही समय त्यो अध्ययन गर्नेछौँ। त्यो के भने एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित हुन्छ। अनि यस विषयमा चाहिँ हामी तेह्रवटा बाइबलीय आधारहरू हेर्नेछौँ, तेह्रवटा कारणहरू, बाइबली कारणहरूको आधारमा एउटा विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ भन्ने हामीले देख्नेछौँ। त्यसैले पहिलो कारण के हो? पहिलो कारण यो, मुक्ति सम्बन्धी परमेश्वरले दिनुभएका प्रतिज्ञाहरू परमेश्वर आफैले तोड्नु असम्भव छ। त्यसै कारण एउटा साँचो विश्वासी ख्रिस्टमा सदाका लागि सुरक्षित हुन्छ। मुक्ति सम्बन्धी आफ्ना प्रतिज्ञाहरूलाई परमेश्वरले तोड्न असम्भव भएको हुनाले एक साँचो विश्वासी ख्रिस्टमा सदाका लागि सुरक्षित हुन्छ। एकचोटि हामी गन्ती पुराणमा गन्तीको पुस्तक 23 अध्यायमा हामी हेर्नेछौँ, गन्तीको पुस्तक 23 अध्यायको 19 पद, गन्ती 23 19। अब यहाँ परमेश्वरको बारेमा एउटा कुरा लेखेको छ, गन्ती 23:19 पदमा ज्यादै आधारभूत कुरा। गन्ती 23:19 पढौँ, लेखेको छ, परमेश्वर ढाट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पुरा गर्नुहुन्न र? परमेश्वर एउटा झुट बोल्ने मान्छे हुनुहुन्न, तसर्थ परमेश्वरले जति पनि प्रतिज्ञाहरू दिनुभएको छ त्यो प्रतिज्ञाहरू उहाँले तोड्नुहुन्न। उहाँले एकचोटि भनेपछि त्यो पुरा गर्नुहुन्छ। कति राम्रो छ त्यो, उहाँले मुक्ति सम्बन्धी प्रतिज्ञाहरू दिनुभएको छ बाइबलमा। जस्तो कि हामी पल्टाउँ युहन्ना 3:16 पदमा, यो मुक्ति सम्बन्धी परमेश्वरको एउटा प्रतिज्ञा हो। युहन्ना 3:16 लेखेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। यहाँ परमेश्वरले एउटा साँचो विश्वासी कहिल्यै के हुने छैन भन्ने प्रतिज्ञा गर्नुभएको छ, कहिले नष्ट हुने छैन। अब 18 पदमा पनि परमेश्वरको मुक्ति सम्बन्धी एउटा प्रतिज्ञा छ। 18 पदमा लेखिएको छ, जसले उहाँमाथि विश्वास गर्दछ ऊ दोषी ठहरिँदैन। त्यसैले परमेश्वरले एउटा साँचो विश्वासीलाई कहिले के ठहराउनु हुँदैन, दोषी ठहराउनु हुँदैन। युहन्ना 5:24 पनि मुक्ति सम्बन्धी अर्को प्रतिज्ञा छ, युहन्ना 5:24 यहाँ यस्तो प्रतिज्ञा छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ ऊसँग अनन्त जीवन छ र ऊ न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। त्यसैले यहाँ त तीनवटा कुराहरू एउटा साँचो विश्वासको निम्ति सत्य हुन्छन् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। यी के हुन्? एक त ऊसँग अनन्त जीवन हुन्छ, दुई त ऊ न्यायमा पर्ने छैन, तेस्रो त ऊ मृत्युबाट जीवनमा सरिसकेको हुन्छ। यी सब प्रतिज्ञाहरू परमेश्वरले तोड्न सक्नुहुन्न? उहाँ मान्छे हुनुहुन्न झुट बोल्ने मान्छे, गर्छु भन्ने फेरि नाइ नाइ भन्ने, नाश गर्दिनँ भन्ने अनि फेरि तँलाई त नाश गर्नु पर्यो। परमेश्वर मान्छे जस्तो हुनुहुन्न। योना 6:37 उहाँको फेरि यहाँ पनि मुक्ति सम्बन्धी प्रतिज्ञा छ। उहाँले भन्नुभएको छ योना 6:37 पिताले मलाई जतिजना दिनुहुन्छ ती सबै म कहाँ आउनेछन्, अनि जो म कहाँ आउँछ उसलाई म कुनै रीतिले फाल्ने छैन। त्यसैले ख्रिस्टले उहाँका आउने व्यक्तिलाई कहिले के गर्नुहुने छैन अरे, अफाल्नु हुने छैन। योना 11:26 पनि हेरौँ, योना 11:26 यहाँ लेखेको छ, योना 11:26 अनि जो जिउँछ र म माथि विश्वास गर्छ त्यो कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? या ख्रिस्टले साँचो विश्वासी कहिले के हुने छैन भन्नुभएको छ? मर्ने छैन। अब यो चाहिँ शारीरिक मृत्युको कुरा गरेको त होइन, किनभने विश्वासी पनि अविश्वासी पनि शारीरिक रूपमा मर्छन्, तर यो त दोस्रो मृत्युको कुरा गरेको हो। दोस्रो मृत्यु अर्थात् परमेश्वरबाट अनन्तको लागि अग्निकुण्डमा अलग भएर बस्नु, अलग हुनु, जसको अनुभव त केवल अविश्वासीहरूले मात्र गर्छ। त्यसैले एउटा विश्वासीले पाप गर्यो भने के ख्रिस्टले उसलाई अफाल्नु हुनेछ त? अफाल्नु हुनेछ। ख्रिस्टलाई आफ्नो मुक्तिदाताको रूपमा साँच्चै नै भरोसा गर्ने व्यक्ति कहिले नष्ट हुने छैन। योना 3:16 अनि योना 5:24 अघि हेरिहाल्यौँ, विश्वासीलाई अब दण्डको आज्ञा छ त? छैन, दण्डको आज्ञा छैन। एउटा साँचो विश्वासीले मुक्ति गुमाउन सक्छ, ऊ नष्ट हुन सक्छ भन्ने भनाइ सत्य रहेछ त? सत्य होइन। एउटा मुक्ति पाएको व्यक्ति विश्वासीले मुक्ति गुमाउन भनेको त नष्ट हुन असम्भव छ। ख्रिस्टमा साँच्चै नै विश्वास गर्ने व्यक्तिले आफ्नो मुक्ति गुमाउँदैन। यदि गुमाउँछ भने त परमेश्वर झुटा ठहरिन्छ, किनभने परमेश्वरले भन्नुभएको थियो ऊ कहिले नष्ट हुने छैन। त्यसैले यो असम्भव छ, परमेश्वर झुटा हुनुहुन्न। त्यसैले योना 3:16 साँचो विश्वासी कहिले नष्ट हुने छैन भन्ने कुरा सत्य हो। ख्रिस्टमा विश्वास गर्ने व्यक्ति नष्ट हुने छैन, परमेश्वरको आफ्नै यो वचन हो, उहाँको बाचा हो, यो सत्य छ सदाको लागि। त्यसैले पहिलो कुरा हामीले के अध्ययन गर्यौँ भने एउटा साँचो मुक्ति पाएको साँचो विश्वासी कहिले नष्ट किन हुन सक्दैन, किन अनन्तको लागि सुरक्षित छ भने किनभने परमेश्वरले त्यत्रो प्रतिज्ञा दिनुभएको छ, त्यो प्रतिज्ञा उहाँले तोड्न मिल्दैन, उहाँ तोड्नुहुन्न, उहाँ झुट बोल्ने मान्छे जस्तो हुनुहुन्न। त्यसैले पहिलो कुरा हामीले अध्ययन गर्यौँ। दोस्रो कुरामा जाउँ, एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ, किनकि एउटा साँचो विश्वासीले ऊ मुक्त भइसक्यो, अब अमुक्त हुन सक्दैन। जस्तै पहिलो कुरन्थी 6:6 हामी हेरौँ, पहिलो कुरन्थी 6 पहिलो कुरन्थी 6:11 साँचो विश्वासीहरूको विषयमा कुरन्थीहरूको उदाहरण हो। यहाँ मुक्ति पाएका कुरन्थीहरूको जीवनमा तीनवटा कुराहरू साँचो भइसकेका थिए भनेर लेखेको छ पहिलो कुरन्थी 6:11 अनि तिमीहरूमध्ये कतिजना यस्तै थियो, 9:10 लेखे जस्तै अधर्मी थियो, तर तिमीहरू रोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु यीशुको नाम र हाम्रा परमेश्वरको आत्माद्वारा धर्मी ठहरिएका छौ। यसरी तीनवटा कुराहरू साँचो भइसकेको थियो। अब ऊ धोइएको छ भनेको छ साँचो विश्वास, अब एउटा साँचो विश्वासी धोइसकेको छ भने अब ऊ नधोइएको हुन सक्छ त? एउटा विश्वासी पवित्र पारिएको छ भनेको छ भनेपछि ऊ अपवित्र पारिन सकिन्छ त? एउटा नयाँ जन्म पाएको विश्वासी धर्मी ठहरिएको छ भने सकेको छ भने कि ऊ अधर्मी ठहराइन सकिन्छ त? एउटा विश्वासीलाई परमेश्वरले छुटकारा अथवा उद्धार दिनुभएको छ, के उसलाई अब फेरि उल्टाएर उद्धार रहित बनाउन सकिन्छ त? अर्थात् परमेश्वरले जुन एउटा साँचो विश्वासीमा एउटा असल काम सुरु गर्नुभएको छ, के उहाँले त्यसलाई अब उल्टाइदिनु हुनेछ त? एक्चुली फिलिपी एकको छ पदमा, फिलिपी एकको छ पदमा मुक्ति भनेको त परमेश्वरले गर्ने काम हो नि, हामीलाई धुने, हामीलाई पवित्र पार्ने, हामीलाई धर्मी ठहराउने काम त उहाँले गर्नुभएको हो। यो असल काम उहाँले गर्नुभएको, एउटा असल काम परमेश्वरले हामीभित्र सुरु गर्नुभएको छ एउटा साँचो विश्वासीमा। फिलिपी एकको छमा यही कुरा लेखेको छ, यदि उहाँले त्यो काम सुरु गर्नुभयो भने उहाँले के गर्नुहुनेछ? छ पदमा ल्याएछ, र यस कुरामा म के छु? निश्चित छु रे, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, सुरु गर्नुभएको छ, उहाँले ख्रिस्ट येशूको दिनसम्ममा त्यो के गर्नुहुनेछ? पूरा गर्नुहुनेछ। उहाँले उल्टाउनुहुन्न है, उहाँले सुरु गर्नुभएको कामलाई उल्टाउनुहुन्न, तर त्यसलाई पूरा गर्नुहुन्छ। त्यसैले एउटा विश्वासी अमुक्त हुन सक्दैन, ऊ मुक्ति पाइसके, मुक्त भइसके, छुटकारा पाइसके, उसलाई फेरि अमुक्त गर्नु असम्भव छ। त्यसैले यो भयो दोस्रो कारण। अब तेस्रो कारण, किन एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ भने, किनकि उसलाई कसैले पनि परमेश्वरको हातबाट खोजेर लैजान सक्दैन। यहोन्ना दसको अठाइसदेखि तीस पद, यहोन्ना दसको अठाइसदेखि तीस पदहरूमा हामी यो सत्यता हेर्नेछौँ। एउटा साँचो विश्वासी ख्रिस्टमा अनन्तसम्म सुरक्षित छ किनकि उसलाई कसैले पनि परमेश्वरको हातबाट खोसेर लैजान सक्दैन। अब यहोन्ना दस अध्यायमा हुन त पहिला एघारौं पदमा हामीले हेरौँ, जहाँ चाहिँ प्रभु येशू ख्रिस्टले आफूलाई असल के हुँ भनेर भन्नुभएको छ, असल गोठालो। अनि साँचो विश्वासीहरूलाई चाहिँ आफ्नो के भनेर भन्नुभएको छ, सत्ताइस पदमा हेर्नुहोस् त, साँचो विश्वासीहरू चाहिँ प्रभु येशू ख्रिस्टका के हुन्? भेडाहरू हुन्। यहोन्ना दसको सत्ताइसमा त्यसैले ख्रिस्टले, ख्रिस्ट जो असल गोठालो हुनुहुन्छ, उहाँले आफ्ना भेडाहरूलाई एउटा कुरा दिन्छु भन्नुभएको छ अठाइस पदमा, त्यो के हो यहाँ पढौँ, अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु। अनि यही अठाइस पदमा ख्रिस्टले उहाँका भेडाहरू कहिले के हुने छैनन् भन्नुभएको छ, नष्ट हुने छैनन् भन्नुभएको छ। अब यो अठाइस पदलाई एकचोटि हेरौँ है, उहाँले तिनीहरू नष्ट हुने छैनन् मात्र भन्नु भएन, उहाँले अझ के भन्नुभयो, तिनीहरू कहिले नष्ट हुने छैन, त्यो शब्द त्यहाँ थपिएको छ। ग्रिक भाषामा लेखिएको हो नयाँ नियम, अनि ग्रिकमा यो भनाई ज्यादै जोरदार छ, जसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, तिनीहरू कहिले कदापि नष्ट हुने छैन। अर्थात् उहाँले यो भन्दै हुनुहुन्छ, सदाको लागि तिनीहरू कहिले नष्ट हुनेछ, उहाँले नष्ट हुने छैनन् मात्र भन्ने पनि पुग्थेन, तर अझ उहाँले चाहिँ जोरदार भन्नुभएको छ, कहिले कदापि, अर्थात् सदाको लागि उनीहरू नष्ट हुने छैन, कहिले नष्ट हुने छैन। अब अर्को शब्दमा भन्यो भने विश्वासीहरू प्रभु येशूका भेडाहरू अनन्तसम्म सुरक्षित हुन्छ, नष्ट हुनुको उल्टो सुरक्षित हुन, सुरक्षित छ। अब यहोन्ना दसको अठाइसमा त्यो दोस्रो भागमा हेरौँ, त्यहाँ प्रभुले भन्नुहुन्छ, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। अर्थात् एक विश्वासी कसको हातमा सुरक्षित हुँदो रहेछ त? मेरो हात भन्नाले कसको हात हो यो अठाइस पद अनुसार? प्रभु येशू ख्रिस्टको हात। के कसैले विश्वासीलाई प्रभु येशूको हातबाट खोसेर लैजान सक्छ? सक्दैन। अब उन्तिस पदमा पनि हेर्नुहोस्, उन्तिस पदमा प्रभु भन्नुहुन्छ, मेरा पिता जसले ती मलाई दिनुभयो सबैभन्दा महान हुनुहुन्छ, अनि मेरा पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैन। अब उन्तिस पद अनुसार त विश्वासी कसको हातमा सुरक्षित छ रे? पिताको हातमा। अठाइस पदमा प्रभु येशू ख्रिस्ट पुत्रको हातमा सुरक्षित, उन्तिस पदमा पिताको हातमा विश्वासी सुरक्षित छ। के कसैले विश्वासीलाई पिताको हातबाट खोसेर लैजान सक्छ त? सक्दैन भने अब 30 पदमा पढ्दाखेरि हामी के देख्छौं यहाँ भन्नुहुन्छ प्रभुले म र मेरा पिता एक हौं अब एउटा विश्वासीले यदि साँच्चै नै मुक्ति गुमाउन सक्ने भएको भए अथवा कसैले एउटा विश्वासीलाई खोसेर लैजान सक्ने भएको भए त्यो व्यक्ति चाहिँ पिता अनि पुत्र हो जो एकै हुनुहुन्छ दुवै भन्दा पनि शक्तिशाली हुनु पर्यो नि पिता र पुत्रलाई पनि होइन अशक्त तुल्याएर एउटा विश्वासीलाई छुटाउन सक्नु पर्यो किनभने एउटा विश्वासी त पिता एउटा हात पुत्र अर्को हात अनि दुइटै एउटै भनेको छ भनेपछि यहाँ बिचमा सुरक्षित छ अब पिताको हातलाई पनि छुट्याउनु पर्यो पुत्रको हातलाई पनि छुट्याउनु पर्यो अनि त्यसपछि मात्र एउटा त्यो विश्वासीले मुक्ति गुमाउन सक्छ भनेपछि यति सुरक्षित छ त्यस्तो व्यक्ति कोही होला जसले पिता र पुत्रको हातबाट एउटा विश्वासीलाई छुटाउन सक्ने त्यस्तो शक्तिशाली कोही छ त कोही पनि छैन अझै हेरौँ है पहिले यो भन्दा चारको चारमा हेरौँ त पिता र पुत्र त हेरौँ अब पवित्र आत्माको कुरा पनि छ जसले एउटा विश्वासीलाई सुरक्षित राखिरहनु भएको छ पहिले भन्दा चारको चार पद यहाँ लेखेको छ पहिले भन्दा चारको चार यहाँ लेखेको छ हे साना नानीहरू हो तिमीहरू परमेश्वरका हौ र तिनीहरूमाथि विजयी भएका छौ किनभने जो तिमीहरू भित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ एउटा विश्वासी भित्र को हुनुहुन्छ पवित्र आत्मा आउनुभएको छैन जब हामीले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्छौँ त्यही वखत नै परमेश्वरको आत्मा विश्वासीभित्र बस्न आउनुहुन्छ विश्वासीभित्र अहिले पवित्र आत्मा हुनुहुन्छ पिता स्वर्गमा हुनुहुन्छ पिताको दाहिने आत्मा को हुनुहुन्छ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ होइन त मरेर बौरी उठ्नु भएपछि येशू ख्रीष्ट पिताको दाहिने आत्मा हुनुहुन्छ अनि उहाँ दाहिने हातमा बस्न जानुभएकै बेला त्यस जानुभएपछि उहाँले पवित्र आत्मालाई पठाउनु भयो अनि पवित्र आत्मा चाहिँ विश्वासी भित्र हुन्छ अब यहाँ विश्वासी कति सुरक्षित छ भन्ने कुरा देख्दछ एउटा विश्वासी प्रभु येशूको हातमा छ पिताको हातमा पनि छ एउटा विश्वासी भित्र चाहिँ पवित्र आत्मा हुनुहुन्छ पवित्र आत्मा जो परमेश्वर नै हुनुहुन्छ उहाँ चाहिँ यो संसारमा हुने शैतान भन्दा महान हुनुहुन्छ भनेको छ यहाँ चारको चार त्यसैले कहिले पनि एउटा विश्वासी भित्र दुष्टात्मा पस्न सक्दैन कहिले पनि सक्दैन बाहिरबाट उसलाई परीक्षा दिन सक्ला दुःख दिन सक्ला तर भित्र ऊ कहिले पनि आउन सक्दैन किनभने यहाँभित्र त कि उसले पवित्र आत्मालाई हटाउन सक्नु पर्यो पवित्र आत्मा त दुष्टात्मासँग बस्नुहुन्न नि परमेश्वर यहाँ भित्र बस्न आउनुभएको छ त्यसैले हामीभित्र हुनुहुने परमेश्वर पवित्र आत्मा शैतानभन्दा महान हुनुहुन्छ त्यसैले हामी सुरक्षित छौँ भन्ने कुरा यहाँ देख्छौँ अब हामी चौथो बुँदामा जाउँ एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ किनकि ऊ नहराउनु तर उसले अनन्त जीवन पाउनु नै परमेश्वरको इच्छा यो कुरा यहुन्ना छ को 37 40 पदहरूमा हामी पाउँछौँ यहुन्ना छ को 37 पढ्न अगाडि हामी 35 पदमा पनि हेरौँ युन्ना 6 को 35 लेखिएको छ अनि येशूले तिनीहरूलाई भन्नुभयो जीवनको रोटी म नै हुँ जो मका आउँछ ऊ कहिले भोकाउने छैन अनि जसले ममाथि विश्वास गर्छ ऊ कहिले तिर्खाउने छैन त्यसैले यो पद अनुसार चाहिँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति चाहिँ त्यो हो जो उहाँका आउँछ अनि 37 पदमा उहाँका आउने र विश्वास गर्ने व्यक्तिलाई ख्रीष्टले कुनै रीतिले के गर्ने छैन भन्नुभएको छ अफाल्ने छैन यहाँ लेखेको छ अनि जो मका आउँछ उसलाई म कुनै रीतिले अफाल्ने छैन अब यो फेरि ग्रिक भाषामा चाहिँ यो धेरै जोरदार भनाइ हो उहाँले यसो भन्नुहुन्छ मका आउने व्यक्तिलाई कहिले कदापि निष्कासन गर्ने छैन। प्रभु येशूले म अफाल्ने छैन मात्र भन्नु भएन, उहाँले त यहाँ भन्नुभएको छ म कुनै रीतिले अफाल्ने छैन। यो त जरुर जोरदार भनाइ छ। यसलाई यसरी भन्न सकिन्छ, म उसलाई कदापि कहिले निष्कासन गर्ने छैन। अब युहन्ना छको 38 पदमा एकचोटि पढौँ, त्यसपछिको पद प्रभु येशूले भन्नुहुन्छ, किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आएको हुँ। भनेपछि प्रभु येशू यो संसारमा आफ्नै इच्छा पूरा गर्न आउनु भएको रहेछ, उहाँ त उहाँलाई पठाउने पिताको इच्छा पूरा गर्न आउनु भएको रहेछ। अब 39 पदमा पढौँ, परमेश्वर पिताको इच्छा के रहेछ त, 39 पद, अनि मलाई पठाउनु हुने पिताको इच्छा यो, उहाँले मलाई दिनुभएको सबैमध्ये एउटालाई पनि म नहराऊ तर अन्तिम दिनमा त्यसलाई फेरि बौराएर उठाऊ। भनेपछि ख्रिस्टले एउटा पनि विश्वासीलाई नहराऊ भन्ने चाहिँ पिताको इच्छा रहेछ, एउटै पनि विश्वासी चाहिँ नष्ट नहोस् भन्ने पिताको इच्छा रहेछ। अनि यहाँ 6:40 पदमा पनि त्यही कुरा छ, अनि मलाई पठाउने हुनेको इच्छा यो हो, हरेक जन जसले पुत्रलाई देख्छ र उनीमाथि विश्वास गर्छ उसले अनन्त जीवन पाओस् अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु। 47 पदमा पनि यही कुरा ल्याएछ, साँचो म तिमीहरूलाई भन्दछु जसले म माथि विश्वास गर्दछ उसँग अनन्त जीवन छ। त्यसैले परमेश्वरको इच्छा जो प्रभु येशू ख्रीष्टले पूरा गर्न आउनुभयो त्यो यो रहेछ कि येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेकले के पाउन्, अनन्त जीवन पाउन्। तसर्थ योहन्ना 6:10 के सिकाउँदैछ भने साँचो विश्वासीसित अनन्त जीवन हुन्छ र ऊ ख्रीष्टद्वारा कहिले अफालिने छैन र उसलाई अन्तिम दिनमा बौराएर उठाइनेछ। अब यो के भनेको, अन्तिम दिनमा बौराएर उठाइनेछ है, यो घरिघरि यो 6:10 लेखेको छ, 39 पदमा लेखेको छ, 40मा, 44मा, 45मा। अब यो चाहिँ मरेकाहरूको बौरी उठाइहरू हुनेमा पनि पहिलो बौरी उठाइको कुरा गरिएको, बाइबलमा दुई बौरी उठाइहरूको कुरा छ, पहिलो चाहिँ विश्वासीहरूको बौरी उठाइहरूको कुरा हो भनेर बाइबलमा सिकाउँछ। केवल विश्वासीहरू मात्र बौरी उठ्ने छन् पहिलोचोटि बौराएर उठाइदाखेरि, मरेकाहरू बौरी उठाइने छन् तर फरक फरक समयमा, दुई समूहमा, अनि पहिलो समूह चाहिँ विश्वासीहरूको बौरी उठायो। यो कुरा 5:29 पदमा छ, 5:29 पदमा एकचोटि पल्टाउ, यो बौरी उठाइलाई चाहिँ जीवनका निम्ति हुने बौरी उठाइ पनि भनेको छ, अनि यो चाहिँ शारीरिक बौरी उठायो, शरीरमै बौराइने छ मरिसकेका विश्वासीहरू। 5:29 पद, अनि भलो गर्नेहरू जीवनको बौरी उठाइका निम्ति भनिएको छ। यस पहिलो बौरी उठाइमा केवल धन्य र पवित्र हुनेहरूले मात्र भाग लिन्छन् भने छ, प्रकाश 20:6 पदमा एकचोटि पल्टाउँदा, प्रकाश 20:6 पदमा बौरी उठाएको सम्बन्धमा हामीले हेर्दाखेरि के पाउँछ भने त्यहाँ पहिलो र दोस्रो बौरी उठाइ छ। पहिलो बौरी उठाइ चाहिँ जीवनको लागि बौरी उठाइ हो, अनि यो चाहिँ विश्वासीहरू मात्र यसमा भाग लिन्छन्। अनि प्रकाश 20:6 पदमा चाहिँ यसो पनि लेखेको छ, यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो, यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पुजारीहरू हुनेछन् र उहाँसित 1000 वर्षसम्म राज्य गर्नेछन्। तर त्यहाँ दोस्रो बौरी उठाइ पनि छ, त्यो दोस्रो बौरी उठाइमा चाहिँ विश्वास नगर्नेहरू मात्र बौरी उठ्नेछ, मुक्ति नपाएर मर्नेहरू पनि शरीरमा एक दिन बौरी उठाइनेछन्, तर उनीहरूलाई चाहिँ ख्रीष्टको सामु एक ठुलो सिंहासन, एउटा ठुलो सेतो सिंहासनको सामु खडा गराइनेछ भन्ने कुरा प्रकाश 20:11 पदमा लेखेको छ। त्यहाँ पनि एकचोटि पढाउँदा, यहाँ चाहिँ मुक्ति नपाएकाहरू जो मरेर गए नि उनीहरूको पनि बौरी उठाउनेछ हुनेछ, यो चाहिँ बेग्लै समयमा 20:11-15 पदमा यसरी लेखेको छ, अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखेँ जसको सामान्यबाट पृथ्वी र आकाश भागे अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन, अनि मैले दुवै साना र ठूला मरेकाहरूलाई परमेश्वरको सामु उभिरहेका देखेँ। अनि पुस्तकहरू खोलिए, अनि अर्को पुस्तक खोलियो जो जीवनको पुस्तक हो। अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट मरेकाहरूको न्याय तिनीहरूका कामहरू अनुसार गरियो, अनि समुद्रले त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो, अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेकाहरूलाई दिइहाले, अनि तिनीहरूका कामहरू अनुसार तिनीहरू हरेकको न्याय गरियो, अनि मृत्यु र नरक के भित्र फ्याँकियो भनेछ, आगोको झिलभित्र। यो दोस्रो मृत्यु हो, अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाएन त्यो आगोको झिलभित्र फ्याँकियो। त्यसैले यो त मुक्ति नपाएकाहरू, विश्वास नगरेकाहरूको बौरी उठायो, यो दोस्रो बौरी उठायो, अनि यसमा भाग लिनेहरू चाहिँ आगोको झिलमा पुग्नेछन्, अनि यसलाई दोस्रो मृत्यु भनिएको छ। जसरी आठ पदमा पनि, तर डराउनेहरू, विश्वास नगर्नेहरू, दिन लाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्ति पूजा गर्नेहरू र सबै झुट बोल्नेहरूको भाग चाहिँ आगो र गन्धकले जलिरहेको झिलभित्र हुनेछ, यो दोस्रो मृत्यु हो। तर ख्रीष्टमा विश्वास गर्नेहरू कहिले त्यो दोस्रो बौरी उठाइमा सहभागी हुने छैन। त्यो दोस्रो बौरी उठाइलाई त दण्डको बौरी उठाइ पनि भनेको छ। योहन्ना पाँचको अठाइस र उन्तिसमा पल्टाउँदा, योहन्ना पाँच अध्यायको अठाइस, जहाँ अघि हेरेका थियौं, त्यहाँ हामी पढ्नेछौ अठाइस र उन्तिस। यस कुरामा अचम्म नमान, किनभने त्यो घडी आइरहेको छ जसमा चिहानभित्र रहेका सबैले उनको स्वर सुन्नेछन्, अनि भलो गर्नेहरू भनेको विश्वासीहरू जीवनको बौरी उठाएको निम्ति, र दुष्ट काम गर्नेहरू छ भनेको अविश्वासीहरू कस्तो बौरी उठाएको निम्ति, दण्डको बौरी उठाएको निम्ति निस्किआउनेछन्। त यो दुईटा घटना फरक फरक समयमा हुनेछ। त्यो दुईटा घटना वास्तवमा 1000 वर्ष ले लगभग 1000 वर्ष अगाडि र पछाडि हुने कुरा है। त्यो कुरा प्रकाशित पुस्तकमा अघि हामीले केही हदसम्म हेरौँ है। त्यसैले एउटा विश्वासी चाहिँ अन्तिम दिनमा उसलाई मैले बौराएर उठाउनेछु जब प्रभु यीशुले भन्नुभएको छ, त्यो चाहिँ जीवनको बौरी उठाएको कुरा गरे। मुक्ति पाएकाहरू दण्डको बौरी उठाइमा उठाइने छैन, तर जीवनको बौरी उठाए जो चाहिँ पहिले हुनेछ, पहिलो बौरी उठाए त्यो चाहिँ धन्य र पवित्रहरूले मात्र भाग लिनेछ, विश्वासीहरूले मात्र। त्यसैले ख्रीष्टमा विश्वास गर्ने व्यक्ति अनन्तसम्म सुरक्षित हुन्छ भन्ने कुरा हामीले चारवटा गुणाहरू हेर्यौँ। बाँकी गुणाहरू हामी आउने दिनहरूमा हेर्दै जानेछौँ। 13 गुणाहरू छन्, चारवटा गुणाहरू हामीले के थियो भने, सरस्वती हेर्दा मुक्ति सम्बन्धी परमेश्वरले आफूले दिनुभएको प्रतिज्ञा तोड्न सक्नुहुन्न, उहाँ झुट बोल्ने मान्छे जस्तो हुनुहुन्न, त्यसैले कहिले नष्ट हुने छैन विश्वास। दोस्रो कुरा, एउटा साँचो विश्वासीलाई अमुक्त गर्न सकिँदैन, त्यसैले अनन्तसम्म सुरक्षित छ। एउटा साँचो विश्वासी अनन्तसम्म सुरक्षित छ किनकि उसलाई परमेश्वरको हातबाट कसैले खोजेर लान सक्दैन। चौथो कुरा, उस अनन्तसम्म सुरक्षित छ किनकि ऊ एउटा विश्वासी नहराउनु र अनन्तसम्म सुरक्षित हुनु अथवा अनन्त जीवन पाउनु नै परमेश्वरको इच्छा हो। त्यसैले ख्रीष्टमा विश्वास गर्ने व्यक्ति अनन्तसम्म सुरक्षित हुन्छ।